اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول السخلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد اللہم صلی اللہ ولا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، شیعتنا کونو لنا زینا، ایک صلوات پڑھے محمد والے محمد پر اللہم صلی اللہ علیہ وسلم. عزاداران امام، آج کی یہ لائف مجلس امام بارگاہ علی رضا شارجہ یو اے ای سے اس مظلوم امام کی ہے کہ جو مصعب بن جعفر ہے، جو باب الحوائج ہے، جو باب المراد ہے، امام موسیٰ کاظم علیہ السلام اللہم صلی اللہ علیہ وسلم. ساتویں امام کی شہادت کی مجلس ہے، اور یہ وہ امام ہے کہ جو سات صفر 128 ہجری مکہ اور مدینہ منورہ کے درمیان ایک جگہ تھی ابواہ، وہاں آپ کی ولادت ہوئی. آپ کی مادر گرامی کا نام بی بی حمیدہ خاتون ہے، جو بہت ہی پائس خاتون، ویسے ہر امام کی ماں پائس ہے، لیکن یہ بھی بہت ہی پائس خاتون تھی، جن سے کئی روایتیں چھٹے امام سے ہمارے پاس آئیں. اور آپ کے پدر بزرگوار ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام ہیں. ساتویں امام کی زندگی بنی عباس کا عروج تھا، گولڈن ایرا پیریڈ یو کین سے بنی عباس کا، اور اس پیریڈ میں شیعت کو اس امام نے اتنا مضبوط کیا تھا. سلسلہ امامت میں یہ وہ واحد امام ہے جو 14 سال، بولنا بہت آسان ہے، اٹس ویری ایزی ٹو سے، لیکن 14 سال ایک ہی اسٹریچ میں آپ قید میں تھے. 14 ایئرس. میر انیس کا مصرع ہے کہ جوانی اور پیری دونوں زندان میں گزر گئی. میں بڑی آسانی کے ساتھ پڑھ رہا مجلس، اور آپ آسانی کے ساتھ سن رہے. اس امام کا پیریڈ، اتنے واقعات ہیں اس امام سے، کئی میسیجز ہیں. میں نے مجلس کا آغاز انہی کے بابا امام جعفر صادق علیہ السلام کی ایک حدیث سے کی، کہ جس میں میرا مولا کہتا، ہم کو میسیج دے رہا کہ شیعتنا کونو لنا زینا وکونو علینا شینا، کہ میرے شیعو ہمارے لیے زینت بن جاؤ، ہمارے لیے ایسا کام کرو کہ تم کو دیکھ کے لوگ یہ کہیں کہ اگر یہ ایسا تو اس کا امام کیسا. یہ اتنا امپورٹنٹ میسیج ہے چاہنے والوں کے لیے کہ ہاؤ ٹو لیو یور لائف، ہم زندگی اپنی زندگی کیسے گزارے. میں ساتویں امام کی زندگی کے واقعات ایک ہسٹری بتاؤں گا، اس سے پیغامات لیں گے کہ مصعب بن جعفر، آپ کا نام موسیٰ رکھا گیا، اور یہ ایک ہی نام ہے، تین نام ایسے سلسلہ امامت میں جو ریپیٹ کیے نہیں گئے. امام علی علیہ السلام کا نام 4 دفعہ ریپیٹ کیا گیا، محمد 3 دفعہ ریپیٹ کیا گیا، اماموں کی بات کر رہا، 12 اماموں میں. حسن 2 مرتبہ ریپیٹ کیا گیا، حسین، جعفر اور موسیٰ، یہ 3 نام ایسے کہ جن کو ریپیٹ کیا نہیں گیا، صرف یہ ساتویں امام کا نام تھا موسیٰ. پرانے بغداد میں آج بھی آپ کا روزہ ہے، اللہ ہم سب کو زیارت نصیب کرے انشاءاللہ، آپ ہی کے ساتھ آپ کے گرینڈ سن، آپ کے پوتے امام محمد تقی جواد علیہ السلام، جن کی ابھی شہادت ہم نے کی ہے، وہ وہاں پہ دفن ہے دونوں ساتھ. آج بھی آپ کا روزے پہ ہزاروں لاکھوں کی تعداد میں لوگ جاتے ہیں. آپ کی شہادت 25 رجب کی ہے، اور آج شب شہادت ہے. آج انشاءاللہ مجلس کے بعد تابوت بھی اٹھایا جائے گا. بڑا مظلوم امام ہے کہ جس کے آج بھی جس کا تابوت بغداد میں اٹھتا ہے تو ہزاروں لاکھوں کی تعداد میں لوگ جمع ہوتے ہیں، اور اس جگہ پہ لے کے جاتے ہیں جو آج بھی بغداد کا پل ہے، جہاں پہ امام کا تابوت رکھا گیا تھا، اس جگہ پہ آج بھی لے کے جاتے ہیں. काजमैन से उठता है और वहाँ तक जाता है। ये बहुत बड़ी सादत है इमाम मुसे काजम अलैहिस्सलाम की। आपकी ज़िंदगी आपके बाबा के साथ गुजरी। ये जो पीरियड था मंसूर दो इन आपके बाबा का पीरियड मंसूर दो अनखी वाला पीरियड है। ये वो जालिम था कि जिसने छठे इमाम को शहीद किया और उसके बाद इमाम का पीरियड शुरू हुआ। कई मरतबा इमाम को क़ैद में रखा गया, कई मरतबा छोड़ा गया, लेकिन ये इमाम के कई पैगाम हैं जिसमें एक या दो या तीन पैगाम आपकी खिदमत में पेश करूँ कि जिससे पूरी 45 मिनट की मेरी मजलिस है, 45 मिनट्स की मजलिस में पूरी आपकी लाइफ का स्ट्रेच तो नहीं स्केच नहीं आ सकेगा। आपके कई भाई थे, कई बहनें थी और आप ही के औलाद को मूसवी भी कहते हैं, काजमी भी कहते हैं। कसीर औलाद सातवें इमाम की बताई गई, 30 से 35 आपकी औलाद है और ऑलमोस्ट 35 के करीब आपकी औलाद किताबों में मौजूद है, जिसमें आपके बेटे भी थे, आपकी बेटियां भी थी, जिसमें आपके फर्जंद इमाम रज़ा गरीब भी थे। दोस्तों, सातवें इमाम की ज़िंदगी मदीने से शुरू होती है, अबवा में विलादत हुई। ये वही जगह है कि जहाँ पे बीबी आमेना की खबर मुबारक भी है, यानी हमारे रसूल की वालिदा मुबारक सल्लल्लाहु अलैहि वसल्लम की वालिदा मुबारक जनाब आमेना भी वहीं दफन है, वही एरिया में। तो बहरहाल मक्का और मदीने के दरमियान आपका एरिया था। अपने बाबा के साथ ज़िंदगी गुजारते हैं और आपके बाबा का जो मैसेज था, जो पैगाम था इल्म का, वो इमाम ने उसको कैरी किया। छठे इमाम के कुछ 18,000 स्टूडेंट्स थे, 18,000। आपने इल्म को इतना प्रमोट किया, इतना प्रमोट किया, आज जो फादर ऑफ केमिस्ट्री वो भी इमाम का ही शागिर्द है। और सारे एक साथ जब मैंने वो यूनिवर्सिटी देखी है मदीने मुनवरा में, जहाँ मेरा छठा इमाम दर्स देता था, जहाँ सातवें इमाम भी दर्स देते थे, तो मुख्तलिफ अंदाज से फिजिक्स में, केमिस्ट्री में, बॉटनी में, जियोलॉजी में, जोग्राफी में, ये सारे मेरे इमाम के स्टूडेंट्स हैं जो डिफरेंट शोबों में इमाम ने इनको दर्स दिया और डिफरेंट कंट्रीज को, डिफरेंट प्लेसेस को इमाम ने भेजा। 18,000 के करीब, 18,000 के करीब मौला के स्टूडेंट्स थे कि जो मुख्तलिफ अंदाज से इल्म को हासिल करके आज जो पूरी केमिस्ट्री का जो बेस है, फादर ऑफ द केमिस्ट्री जिसको आप बोलेंगे, वो पूरा छठे इमाम का शागिर्द, सातवें इमाम का शागिर्द है, कि जिसने पूरी केमिस्ट्री के बेस को आज वो पूरी जो मेडिकल साइंस जो एडवांस हुई है, वो सिर्फ इसी इमाम, ये दो इनके बाबा और मुसअब ने जाफर का कंट्रीब्यूशन है कि आपने इल्म को इतना बोला। एक चीज़ बात समझ में आ गई कि इल्म होगा, नॉलेज होगी, तो तुमको इस्लाम समझ में आएगा। और मैं तो हमेशा एक बात कहता हूँ कि अगर शिया को हमेशा आलिम होना चाहिए, कभी शिया जहालतों में नहीं रहना चाहिए। मैं अपने यूथ को बोल रहा, जो भी मुझे सुन रहा इमाम बरगा अली रजा से, मैं उन सबको यह बोल रहा कि बाबा प्लीज़, मैं यूथ को बोल रहा कि जस्ट ये नहीं कि खाली बीएस करके, ग्रेजुएशन करके तुम घरों में बैठ जाओ, जॉब्स करो, नहीं, प्रोफेशनल कोर्सेज में जाओ। जितना तुम इल्म को हासिल करोगे उतना तुम प्रोपोगेट कर सकते हैं टीचिंग्स ऑफ मासूमीन को। सातवें इमाम की जिंदगी का ये बहुत इंपॉर्टेंट तरीन पहलू था कि इल्म को, नॉलेज को इतना प्रोपोगेट किया, इतना प्रोपोगेट किया कि आज जो भी आपको इल्म मिलेगा वो कहीं ना कहीं से सातवें इमाम और छठे इमाम तक चला जाएगा, फिर वहां से मौला तक जाएगा, मौला से अल्लाह के रसूल तक जाएगा, वो एक अलग बहस है। लेकिन इमाम का जिंदगी का ये इतना खतरनाक माहौल, ऐसा जुल्म का माहौल, उसके बावजूद इमाम ने अपने स्टूडेंट्स को तैयार किया, तो आज तो इतना एडवांस माहौल है, इतने आराम के साथ लोग एजुकेशन हासिल कर सकते हैं। मैं कुछ लम्हे एजुकेशन के बारे में भी बोल रहा हूँ, अगर मैं इमाम मुसे काजिम अलैहिस्सलाम की मजलिस पढ़ा और इल्म के बारे में ना बोलूँ तो कैसा। इसलिए छठे इमाम और सातवें इमाम ने अपनी लाइफ में इतना इसको प्रोपोगेट किया, जेल में रहने के बाद भी, जिंदान में रहने के बाद भी इमाम से लोग मिलने आते थे, इमाम उनको दर्स देते थे। आप तसव्वुर करो कि इमाम ने इल्म के जरिए क्यों, इसलिए कि जितना इल्म आएगा उतना अली समझ में आएगा। दोस्तों, जहालतों में इमाम अली समझ में नहीं आते, इमाम अली इल्म से समझ में आते। मैं हमेशा यह बात बोलता हूं कि लड़कियों को भी चाहिए, हमारी कम्युनिटी के लड़कियों को भी चाहिए कि ज्यादा से ज्यादा इल्म को हासिल करो, ज्यादा से ज्यादा प्रोफेशनल कोर्सेज में जाओ। जितना तुम एजुकेशन हासिल करोगे उतना तुम डिफरेंट पार्ट्स ऑफ द वर्ल्ड में चली जाओगी और जहां तुम जाओगी वहां पे बात कर सकोगी कि इमाम अली क्या है। इसलिए कि आज हमारे पास इतनी किताबें, इतना लिटरेचर मौजूद है, लेकिन वही अफसोस कि पढ़ना नहीं है, टाइम नहीं है, ग्रेजुएशन करके हम घरों में बैठ जा रहे, नहीं करना। मैं यूथ को बोला कि प्रोफेशनल कोर्सेज में जाना, तुम डिफरेंट कल्चर्स में जाना, डिफरेंट कल्चर्स में जाके इमाम की टीचिंग्स को पहुंचाओ। सिर्फ डॉक्टर इंजीनियर नहीं बनना है, मास मीडिया में जाओ, मास मीडिया में जाओ, मास मीडिया में जाओ और वहां पे जाकर, वहां जाकर लोगों को बताओ। मास मीडिया आज का बहुत अच्छा, रिसर्च स्कॉलर्स बनो, ये सारी चीजें। इसलिए इमाम ने के पास जितने रिसर्च स्कॉलर्स थे उन लोगों ने रिसर्च करके आज वो केमिस्ट्री हो, बायोलॉजी हो, जियोलॉजी हो, सारी चीजों को इन लोगों ने, ये इमाम के स्टूडेंट्स थे जिन्होंने आगे बढ़कर ये प्रोग्राम को किया, ये आगे बढ़ते रहे। तो हमारा भी वही फर्ज है, अगर मैं साथ इमाम की मजलिस पढ़ूं और इल्म के बारे में ना बोलूं तो वेरी सैड, वेरी सैड। मैं यूथ को बोला कि आज क्या कर रहे हैं, मैं पूरी दुनिया देखता हूं अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, लेकिन वही अफसोस कि कोई ग्रेजुएट बना हुआ है, कोई ट्वेल्थ करा हुआ है, कोई बिजनेस में चला गया। अरे सब सही है, जितना एजुकेशन हासिल करोगे उतनी तुम्हारी पोस्ट बढ़ती जाएगी। हर लड़का लड़की को चाहिए वो कंपनी के सीईओ बने। टारगेट तुम्हारा यह कि मैं कंपनी का प्रेसिडेंट बनूं, मैं कंपनी का सीईओ बनूं, उसके बाद देखोगे तुम्हारा स्टेज कहां तक जाएगा। देन यू कैन डू वंडर्स, यू कैन डू वंडर्स, देन यू कैन हेल्प योर कम्युनिटी, यू कैन हेल्प इस्लाम। इस तरह से तुम इस्लाम को हेल्प कर सकते, और जितना इल्म आता जाएगा मुसब नजाफर समझ में आते जाएंगे। लेकिन वही अफसोस के आगे बढ़ के नहीं, हम पिटी पिटी इश्यूज में पड़े हुए, बट वी आर नॉट फॉलोइंग द पाथ ऑफ मुसब नजाफर। हम वो रास्ता नहीं देख रहे कि इमाम मुसी काजिम अलैहि सलाम का रास्ता है। मौला मुख्तलिफ अंदाज से, मुख्तलिफ अंदाज से टीचिंग्स को फैलाते रहे और दुनिया को बताते रहे कि देखो ये है। और आज उसी अंदाज से अगर कोई करता रहे तो कहां पूरी पूरी दुनिया में तुम फैल जाओ। इमाम का जुमला है कि एक जगह रहो ही मत, इल्म को हासिल करो, मुख्तलिफ जगहों पे चले जाओ। माशाल्लाह शारजा में काम करो, दुबई में काम करो, यूके अमेरिका में काम करो, हर जगह जो इल्म रहेगा, जितना इल्म रहेगा। और सिर्फ मैं शारजा इमाम बारगा अली रजा वालों के लिए नहीं पढ़ा, ग्लोबली मैसेज दे रहा, ग्लोबली मैसेज दे रहा, ये बात सब कॉन्टिनेंट में कोई सुन रहा, उनके लिए भी कि डू समथिंग इन योर लाइफ, डू समथिंग इन योर लाइफ। If you do something, then you will get it. अगर नाम चाहते हो, तुम्हारा नाम चाहते हो कि हमेशा तुम्हारा नाम रहे, तो then follow the path of मुसब नजाफर। लेकिन अगर follow करोगे बात को, तो then you have to leave something। जब तुमको कुछ चीजों को छोड़ना पड़ेगा, वो इमाम की जिंदगी के वो इंपॉर्टेंट पहलू से जो आज हमारे कम्युनिटी का प्रॉब्लम है, वो वन ऑफ द प्रॉब्लम यही है कि वी आर नॉट फॉलोइंग द पाथ ऑफ इमाम, वी आर नॉट फॉलोइंग द पाथ ऑफ इमाम। इमाम की जिंदगी का अब एक या दो वाकया सुन ले। पहला मैसेज इमाम की जिंदगी का जो है, जो आज हमारी कम्युनिटी में एक वायरस की तरह फैला हुआ है, एंड वी डोंट बॉदर अबाउट दिस, कि इमाम का असल खातिल तो हारून रशीद है ना। हारून रशीद ने इमाम को जहर दिया था, लेकिन असल कौन है, इसके पीछे कौन था? इसके पीछे सगा भतीजा नेव्यू मोहम्मद इब्ने इस्माइल, सगा नेव्यू बड़े भाई का बेटा, जनाब इस्माइल का बेटा, कि जिनकी वफात अबवा में हुई और मौला छठे इमाम ने की जिंदगी में हुई, और छठे इमाम ने इन बेटे की, बड़े बेटे की मैयत को लेकर ऑल द वे ही केम टू मदीने मुनव्वरा जन्नतुल बकी। अल्लाह हमको जन्नतुल बकी की ज़ियारत नसीब करे। जन्नतुल बकी आए और बंदे कफन को खोला, जितने लोग थे वहां पे सबको बताया, देखो मेरा बेटा इस्माइल का इंतकाल हो गया, इसलिए इमाम जानता था कि क्या होने वाला है। उसके बाद आपको दफन किया गया, उनका सगा बेटा, उसको मैं बहुत शौक करके पढ़ा, उनको उसको खरीदा गया पैसे से, और यह कहा गया कि तुम दरबार में आके शिकायत करना मुसब नजाफर की कि वो फौज तैयार कर रहे मदीने में, हुकूमत के खिलाफ पैरेलल हुकूमत चला रहे, साथ साथ वो हुकूमत चला रहे, फौज तैयार करे, हथियार तैयार कर। तो उसके बेसिस पे कि मैं उनको गिरफ्तार करूंगा और कैद कर दूंगा। कोई जवाज होना, जवाज तो कभी भी नहीं था, किसी इमाम के साथ जवाज नहीं था, वो तो जुल्म के जरिए हुआ। तो पूरे फैमिली में मदीने मुनव्वरा में देखा गया, तो ये बंदा नजर, सगा भतीजा, ब्लड रिलेशन, इसको ब्राइब किया गया। आई ही सेड के ओके आई कम एंड आई कंप्लेन। सगे चचा के बारे में, वो भी इमाम, जमाने का इमाम, हुज्जत का खुदा, आया मौला के पास आता है, सातवें इमाम के पास, सातवें इमाम के पास आके कहता है, चचा मैं बगदाद जाना चाहता हूँ। इमाम ने कहा क्यों जाना चाहता है? तो कहा कि मैं बहुत कर्जों में हूँ, डेप्ट्स में हूँ, और मैं ये चाहता हूँ कि वहाँ वो कैपिटल है, मैं वहाँ जा कर कारोबार करूँगा, मुझे कुछ पैसे चाहिए। तो इमाम ने कहा हर महीने तुझे मैं वजीफ़ा देता हूँ, तो क्या वजीफ़ा तुझे बस नहीं होता? उसने कहा नहीं मौला, नहीं चचा मेरा कर्जा हो गया। तो इमाम तो जानता था, इमाम ने कहा, सातवें इमाम ने कहा कि है मोहम्मद मैं तेरे कर्जों को अदा कर दूंगा, मैं तेरे डेप्स को क्लियर कर दूंगा, मत जा बगदाद। ही सेड नो आई हैव टू गो, यू गिव मी सम मनी। सेकंड चचा से मांग रहा, इमाम ने कहा सारा तेरा कर्जा अदा कर दूंगा, डोंट गो। ही सेड नो आई हैव टू गो। उसके बाद कहते इमाम ने कहा मैं तेरा वजीफा बढ़ा दूं, जो मैं हर मंथली जो तुझे देता हूँ उसको बढ़ा दो। उसने कहा नहीं मुझे बढ़ाइए मत, मुझे आप पैसे दीजिए कि आई हैव टू गो टू बगदाद। बस इमाम ने जो हुज्जत को तमाम करना था वो हुज्जत को किया। उसके बाद गुलाम से कहा जो भी मांग रहा था 5-10 हज़ार जो भी मांग रहा था, इमाम ने कहा वो थैली उसको दे दो। देते अब गौर से सुन, बड़ा मशहूर वाक्य, इसको शॉर्ट करा लेकिन इसके पीछे बहुत बड़ा पैगाम है। इमाम ने उसको थैली देते हुए कहा, थैली देते हुए कहा क्या मोहम्मद मेरे बच्चे अभी बहुत छोटे हैं, अल्लाह अकबर अल्लाह अकबर, आठवें इमाम बहुत छोटे थे, कहा मोहम्मद मेरे बच्चे छोटे। वो तो समझ गया, उसने कहा नहीं मौला आप ऐसा क्यों कह रही हो? मौला ने दे दिया, मौला ने कहा जो मुझे बोलना था मैंने बोल दिया, मैं जानता हूं तू किस मकसद के लिए जा रहा। चला गया। जो लोग बैठे हुए थे उन लोगों ने कहा मौला आप सबकी मदद करते लेकिन कभी आप ये जुमला नहीं बोलते, आज क्या रीजन है? क्या आप इसको पैसे देते हुए आपने कहा कि मेरे बच्चे बहुत छोटे? बस उस वक्त दोस्तों गौर से सुनो इमाम बारगाह अली रजा से जो भी सुन रहा मेरी आज सातवें इमाम की शबे शहादत की मजलिस, ये इमाम की जिंदगी का वो इंपॉर्टेंट तरीन पहलू, अगर आज ये बात समझ में आ जाए तो हमारी कम्युनिटी, हमारा माशरा, हमारा समाज, हमारा खानदान एक हो जाएगा। अगर आज मैं मौला की शहादत की मजलिस कर रहा और मजलिस सुन रहा और ताबूत उठाऊंगा मैं इंशाल्लाह मजलिस के बाद, सोचो आज इमाम की जिंदगी का एक पहलू तो अपनी लाइफ में लेकर आओ, एक पहलू तो लेकर आओ कि आज तुम अपने इमाम को खुश कर देना, आज तुम अपने इमाम को राजी करना, आज मेरा मौला मुसअब बिन जाफर हमसे राजी हो जाए। अगर आज मेरा मौला मुझसे राजी हो गया तो मेरी जिंदगी का मकसद पूरा हो गया। अल्लाह आज जिन जिन लोगों ने आज की मजलिस को स्पॉन्सर किया इमाम बारगाह अली रजा में, अल्लाह उनकी तौफीकात में इजाफा कर, उनके मरहूमीन के दर्जात को बुलंद कर, उनके रिज़्क के दरवाजे खोल दे। आज बहुत बड़ा काम किया उस गरीब इमाम की मजलिस को स्पॉन्सर किया, उस गरीब इमाम की मजलिस को कि जिसका जनाजा 3 दिन तक बगदाद के पुल पे था, अभी मसायब पे मैं नहीं आया, मैं उन लोगों को दुआ दे रहा कि जिन्होंने आज की इस मजलिस को स्पॉन्सर करके माँ दर हसनैन को, मेरी मजलूम शहजादी को राज़ी किया कि उस इमाम के मजलिस के जिस इमाम को 14 साल कैद खाने में रखा था। बस दोस्तों उसके बाद लोगों ने कहा मौला वाई यू सेड लाइक दिस, मौला आपने ये क्यों कहा? अब इमाम का जुमला सुनो, मेरा पहला मैसेज इमाम बारगाह अली रजा की मजलिस सुनने वालों को। इमाम ने कहा कि मैं जानता हूं ये किस मकसद के लिए जा रहा, ये जाएगा दरबार में मेरी शिकायत करेगा और ये कहेगा कि मैं फौज तैयार कर रहा, ये कहेगा कि मैं पैरेलल हुकूमत चला रहा, इसके बेसिस पे हाकिम वक्त मुझे गिरफ्तार कर लेगा और 14 साल कैद में रहकर मैं शहीद हो जाऊंगा, मैं बोल रहा हूं शहीद हो जाऊंगा। इमाम ने कहा मैं खत्म हो जाऊंगा। तो जितने असाब बैठे हुए थे उन लोगों ने कहा मौला जब आप जानते हैं तो आपने इसकी मदद क्यों की, आपने हेल्प क्यों की? अब इमाम का जुमला, मेरा पहला मैसेज, इमाम ने क्या कहा? जो मैं जानता हूं वो इल्म से जानता है, इल्म इमामत से। दूसरी चीज, अभी इसने जुर्म नहीं किया, जुर्म से पहले सजा नहीं। तीसरी इंपॉर्टेंट चीज के मैं चचा हूं, ये मेरा भतीजा है, मेरा ब्लड रिलेशन है, ब्लड रिलेशन, खूनी रिश्ता, सगा खूनी रिश्ता, और ये आके बोल रहा कि मैं परेशान हूं, डेब्ट्स में हूं, मेरी मदद चाहिए, तो मैं ये नहीं कर सकता कि मैं अल्लाह के सामने मैं जवाब दे रहा हूं, मैं इस वक्त इसकी हेल्प करना मेरा लाजिम था, इसलिए कि ये मेरा रिश्तेदार, دوستو دوستو سوچو امام کیا میسج دے رہے کہ خاندان کے ساتھ خط رحم نہیں کر سکتے، جبکہ امام جانتا ہے کہ یہ میرا خاتل بننے والا ہے، لیکن اس کے باوجود ابھی اس نے جرم نہیں کیا. لیٹ می کلیئر، یہ کلیئر کرو، ابھی اس نے جرم نہیں کیا. امام علم امامت سے جانتے. آج آپ سوچو، آج ہماری کمیونٹی میں، آج ہماری قوم میں یہ کتنا معمولی گناہ، اس کو گناہ ہی نہیں سمجھا جاتا خط رحم کرنا. خاندان ٹوٹے، اس بھائی سے میری بات نہیں، اس بہن سے بات نہیں، اس نبی سے بات نہیں، اس بھانجے اور بھانجی سے بات نہیں، اس چچا سے بات نہیں. آج ہمارا پوری، میں اس لیے کہ میں بار بار بول رہا کہ میں صرف امام بارگاہ علی رضا والوں کے لیے یہ میسج نہیں دے رہا، میں یہ گلوبل میسج دے رہا کہ جو جو سن رہا مجھے مدرسہ یا بعد میں کوئی سنے، کہ پلیز اگر تم صحیح معنی میں موسیٰ بن جعفر کا تم تابوت اٹھاؤ گے، صحیح معنی میں موسیٰ بن جعفر کو تم راضی کرنا چاہتے، یہ باب الحوائج ہے، یہ سلسلہ امامت کا پہلا باب الحوائج ہے، خاندان اہل بیت کا دوسرا باب الحوائج، ایک باب الحوائج کربلا میں میرا مولا عباس ہے، لیکن سلسلہ امامت کا یہ پہلا باب الحوائج. ہر امام باب الحوائج ہے، لیکن اس امام کو لکھا گیا. اللہ ہم کو قاسمین کی زیارت نصیب کرے، وہاں ہم دیکھیں گے دروازوں پہ لکھا السلام علیکم یا باب الحوائج، حاجتوں کا پورا ہونے والا دروازہ اس امام کا، اور ایک یا دو عمل بھی بتاؤں گا. تو آپ سوچو، اگر انسان خط رحم سے اپنے آپ کو بچا لے. آپ کو معلوم ہے خط رحم اب اتنا کامن گناہ آج ہماری کمیونٹی کے اندر ہے، اتنا. پھر شیعتنا خونو لنا زینا، امام کا جملہ کہ میرے شیعو میرے ہم جیسے بن جاؤ، ہمارے لیے زینت بنو، تم کو دیکھ کر لوگ بولیں گے اگر یہ ایسا تو امام کیسا ہوگا. آپ سوچو میں کیا بول رہا، امام کا جملہ عابد بلگرامی کا جملہ نہیں ہے کہ اے میرے شیعو ہمارے لیے زینت بنو. تو جب زینت بنو تو تم کو یہ بیماری سے اپنے آپ کو بچانا اس لیے ضروری ہے کہ اگر یہ بیماری ہمارے خاندان میں، آج ہماری کمیونٹی میں اتنی تیزی کے ساتھ پھیلی ہوئی ہے کہ ہر گھر میں کوئی نہ کوئی پرابلم ہے. ایک صلوات پڑھ لے محمد والے محمد پر. اتنی تیزی کے ساتھ پھیلی ہے کہ اس کو ہم گناہ ہی نہیں سمجھتے. ہم گناہ سمجھتے ہیں، پوری مدرسہ صلہ رحم اور خط رحم پہ کر دوں، لیکن 50 منٹ کی میری مدرسہ ہوگی، دوسری بھی باتیں بتانا ہے. آپ سوچو میں کیا بول رہا ہوں، چیک یور سیلف. میرا یہ پہلا میسج میرے سننے والوں کو، عورت مرد لڑکی لڑکا سب کو، میں لڑکے اولاد کو بول رہا، بچوں کو بول رہا، یوتھ کو بول رہا کہ تم لوگ اس فکر کو بدلو، اس سوچ کو بدلو، تم لوگ اپنے گھروں میں یہ تبدیلی لاؤ، یہ چینج لاؤ. اپنے ماں باپ سے تم ایک میل کھاتے ہو ڈائننگ ٹیبل پہ بیٹھتے ہو، ایک میل کے لیے ایک کھانا تو کھاتے ہو، ایک دفعہ تو ماں باپ کے ساتھ بیٹھتے ہو. اس وقت پوچھو، اس وقت پیار سے، پلیز غور سے سنو، پیار سے، محبت سے، اپنے ماں کو اپنے ڈیڈ کو پوچھو، کہو ڈیڈ وہ ہمارا فرسٹ کزن ہے، وہ ہمارا انکل ہے، وہ ہماری آنٹی ہے، وہ ہماری کزن ہے، ہمارے تعلقات نہیں ہیں، پلیز ہم ان سے مل لیتے ہیں. یہ اگر کرو گے تو تم یقین کرو یہ وہ چینج ہے ہر گھر میں آنا چاہیے. میں یہ نہیں بولا کہ ہر گھر میں پرابلم، جس گھر میں بھی آئے. آج میری مصحف جعفر علیہ السلام کی اس مجلس کے بعد کوئی ایک فیملی میں بھی چینج آ گیا تو آج میری یہ مجلس پوری ہوگی، میں میرے مولا کے سامنے سرخرو ہو گیا. یہ چینج لے کر آؤ. جب تک تمہاری لائف میں اگر کسی کے پاس نہیں ہے تو اللہ کا شکر ادا کرو. میرا مطلب یہ نہیں کہ کسی کے پاس ہے. اگر کوئی کسی کی فیملی میں نہیں ہے تو جسٹ سے تھینک یو ٹو یور اللہ، جسٹ سے تھینک یو ٹو یور امام کہ شکر ہے. اور یہ وہ بیماری ہے کہ تمہارے رزق کے دروازے بند ہو جاتے ہیں. یہ وہ بیماری جسے اللہ زندگی کی رسی کو کاٹ دیتا. اللہ اکبر، اللہ ہم کو معاف کرے. مثال کے طور پہ کوئی 80 برس ہے 60 برس میں مر جائے گا. یہ وہ بیماری، اتنے واقعات میرے ذہن میں آ رہے اس وقت. میرے ساتھ میامی کے میں ہوا رسک کے زبان، ایک شخص تھا میامی امام برگا میں مجلس پڑھ رہا تھا فورٹ لوڈیڈل میں، ہر سال جاتا ہوں، ابھی بھی گیا تھا لاک ڈاؤن میں. تو وہاں پہ ایک بڑی ڈیسنٹ فیملی تھی، پڑوس کے ملک کی تھے، لاہور سے شاید تعلق تھا. تو مجھے پتہ ہی نہیں، میں نے اپنی مجلس پڑھ دی خط رحم پہ، कि तुम्हारी रिस्क रुक जाएगा, तुम्हारी जिंदगी की रसीद कट जाएगी। कोई है तो फौरन सॉरी, खुद से आगे सॉरी बोलो, तुम इनिशिएटिव करो। तुम इनिशिएटिव करोगे तो एक एक कदम के बदले में एक एक हजार तुम्हारे आमालनामे में गुड डीड्स लिखे जाएंगे और एक एक हजार बैड डीड्स रेज होंगे, एक एक हजार नेकी लिखे जाएंगे एक एक कदम के बदले में। अल्लाह गैर हिसाब माफ करने वाला, अल्लाह तवाबु रहीम है, अल्लाह गफुरु रहीम है। तो इसने क्या किया, मेरी मजलिस पूरी सुनी, हमारे काम में रात में 11 बज गए, सब कॉन्टिनेंट में सुबह थी। ही जस्ट, और वो दो साल से जॉबलेस था, दो चार साल से, मुझे पता ही नहीं था। वो शाम में आकर उसे पूरी डिटेल बताई, दो साल से जॉबलेस था। व्हाट ही डिड, ही जस्ट कॉल्ड, एक फोन उठाया, फोन उठा के उसने, जिससे भी वो नाराज था, गलती इसकी नहीं थी, उनकी गलती, ही जस्ट कॉल्ड देम एंड ही सेड कि भाई तू मुझे माफ कर दे, हमारी आज से कोई बात नहीं थी, मैं मुसब न जाफर के नाम पे हमको माफ कर दे, अगर मेरी गलती है, मैंने तुमको हर्ट किया है, तुम मेरा खून है, तुम मेरा भाई है, जस्ट फॉरगिव मी, अल्लाह माफ करता, अल्लाह माफ करता, तू भी माफ कर दे। देन वो लोग हाथ बढ़ा के उन्होंने कहा कि भाई आप बड़े हैं और आप माफी मांग रहे हैं, कहा आज से तुम्हारा हमारा कोई नहीं, बहुत हम आराम से हम सगे भाई की तरह रहेंगे, जो भी मेरी गलती हुई उसको माफ कर दो, विल स्टार्ट ए न्यू पेज, विल स्टार्ट ए न्यू पेज, नया सफा अपनी जिंदगी का शुरू करेंगे। आप कहता है कि मैं ये मैंने फोन किया रात में अबाउट 11:30 अमेरिकन टाइम, दो तीन फैमिली से उसने माफी मांग ली, जिससे भी वो नाराज था, एंड ही सेड के सुबह फजर की नमाज पढ़ी मैंने, नमाज फजर के बाद मुझे ईमेल भी आया, मुझे फोन टेलीफोन भी आया वहीं पे फोर्ट लॉडरडेल में, के आर यू इंटरेस्टेड इन दिस जॉब, इसलिए वो अप्लाई किया वो था, का स्टिल यू आर जॉबलेस, आर यू इंटरेस्टेड टू वर्क, ही सेड वाह, चंद घंटों में अल्लाह ने रहमत को पलटा वापस कर दिया। ही सेड ऑफ कोर्स, कहते आई ज्वाइन द शाम में, उन्होंने ज्वाइन करके शाम में मजलिस में इमाम बारगाह में आके वो लिपट गए, का मौलाना मेरे साथ मुजीजा हो गया, वह सबको बता था कि बंदे के दो साल से एक डेढ़ साल से जॉब नहीं, ही गॉट द जॉब, रिस्क खुद गया। ये तो एक छोटा सा वाकया बयान किया, ये मैंने क्या, ये मासूम का इशारा है, आबिद बिरामी का इशारा नहीं है। बाजार क्या होता है कि मर्द मिलना भी चाहता है तो घर से प्रेशर होता है। मैं उन खवातीन को, मेरी मां बहनों को भी बोला कि तुम पुश करो, तुम पुश करो अपने हस्बैंड्स को, अब बोले इनसे मिलना, इनसे मिलना, इनसे मिलना। ये अगर आज इमाम मुसी काजिम अलैहि सलाम की तुम शहादत की मजलिस सुन रहे, मेरी मौला की जिंदगी का इंपॉर्टेंट तरीन मैसेज है कि अगर आज किसी एक फैमिली में भी कोई इश्यू है और वो लोग मिल लें तो आज मुसब न जाफर तुमसे राजी हो जाएंगे। ये वो मेरा मजलूम इमाम जो 14 साल कैद में रहा, 14 साल कैद में रहकर चले गए, दरवाजा खुल जाएंगे रहमत का, तुम्हारे रिस्क के दरवाजे खुल जाएंगे। मैं मेरी एक ही खैर मैं खत्म कर रहा हूं, इस पर अब ज्यादा नहीं बोलूंगा, टाइम निकलते जा रहा मेरे हाथ से। मौला तुमको आबाद रखे, मौला तुम खुश रहे, सलात पले मोहम्मद व आले मोहम्मद पर, ये सबसे इंपॉर्टेंट मैसेज था। अब दूसरा इमाम का पैगाम कि इमाम आप जानते हैं कि इमाम जो है पूरी जिंदगी ज्यादा वक्त कैद में था, इमाम का जो जिंदान था इतना तंगो तारीख जिंदान था, लोग मैं कितने आसानी से, इतना छोटा सा था कि इमाम बैठते तो खड़े नहीं हो सकते थे, खड़े होते तो बैठ नहीं सकते थे। जो जिंदान बान था, जो के ठेकर था, जो निगरान कार था उस जिंदान का, बदलता जाता था हाकिम वक्त, उसको बदलता जाता था, बदलता जाता था। इसलिए कि अगर दुश्मन से दुश्मन भी निगरान कार उनको भेजता, वो किरदार है इमाम मूसी काज़िम अलैहिस्सलाम से इतना इम्प्रेस होता, इतना मरूब होता कि मरूब होकर वो वही पहले बैत बन जाता, हाकिम को मालूम होता तो वो बदल देता। इसी तरह एक इमाम का चाहने वाला आ गया जिंदान में, जो केयर टेकर था, उसने जब मौला की हालत देखी रोने लगा, तड़पने लगा, वो पूरा इंचार्ज था जिंदान का, चीफ ऑफ प्रिजन जिसको आप इंग्लिश में बोलते, उसको उसने देखा, उसने कहा मैं मौला के लिए क्या कर सकता, ये जो छोटे, प्लीज लुक एट मी, लुक एट मी, मेरी तरफ देखो, मेरी तरफ देखो, ये बहुत इंपॉर्टेंट पैगाम आ रहा इमाम का, इमाम का छोटा सा जिंदान, इमाम ने, वो आया इमाम के पास, उसके पास कई और प्रिजन्स थे, उसने आके कहा मौला मुझे माफ़ कर दो मौला, मैं जो कर सकता हूँ कर रहा आपके लिए मौला, आप ये जिंदान में मत रहो मौला, ये बहुत छोटा है, आपको मैं थोड़ा सा बड़ा रूम दे देता हूँ कि जहाँ आप आराम के साथ रह सकते, आराम के साथ सो सकते, आराम के साथ इबादत कर सकते, वहाँ पे मतलब हवा भी है, रोशनदान भी है, मौला आप वहाँ चले जाओ। उसने इमाम को दूसरे जो अच्छा बड़ा रूम था वहाँ पे उस प्रिजन के जेल के, उसमें वहाँ भेज दिया जिंदान में। दोस्तों एक रात गुजारी, जस्ट वन नाइट, जस्ट वन नाइट, फिर बोल रहा है एक रात गुजारी मेरे मौला ने। सुबह में जिंदानबान को बुला के कहा भाई तू मुझे उसी छोटे तंगो तारीख में भेज दे। वो परेशान हो गया, परेशान होकर कहने लगा मौला ये तो बेहतर रूम है, आप वो तंगो तारीख में क्यों जाना चाहते। अब इमाम का जो जुमला है वो मेरा दूसरा पैगाम इमाम बारगाह अली रज़ा, और ये पैगाम मैं सिर्फ यूथ को दे रहा, यूथ को दे रहा, यूथ को दे रहा, यूथ को दे रहा, 21st सेंचुरी के यूथ को दे रहा, लड़का लड़कियों को दे रहा। ये इमाम ने क्या कहा, उसने पूछा मौला क्यों जाना चाहते, तो कहा इस जगह पे ये जो रोशनदान है, ये जो खिड़की है, इसके पीछे एक ऐसे फैमिलीज रहती है कि जो रातों में जो म्यूजिशंस हैं, जो गाने गाने वाले हैं, जिनका प्रोफेशन गाने गाना, उस ज़माने में टेलीफोन्स पे म्यूज़िक नहीं थी, उस ज़माने में कंप्यूटर्स पे म्यूज़िक नहीं थी, उस ज़माने में लिटरली गाने गाते थे, उन बड़े बड़े इंस्ट्रूमेंट्स होते थे और वो लोग गाने गाते थे। तो कहा कि वो जो पीछे जो फैमिलीज रहती हैं उनका प्रोफेशन ही म्यूज़िशन, इसलिए कि हारून रशीद एक ऐसा हाकिम वक्त था कि जिसकी हुकूमत में, वो पहला हाकिम था कि जिसकी हुकूमत में म्यूज़िक जायज़ हो गई थी, पूरा बगदाद, पूरा बगदाद यही करता था, म्यूजिशंस गाने गाना, ये उसका प्रोफेशन हो गया था, लोगों का प्रोफेशन हो गया था। तो कहा कि इमाम ने कहा कि यहाँ बैठकर, यहाँ जब मैं रहा तो मेरे कानों में म्यूज़िक की मुसलसल आवाज़ आ रही, आप सोचो कौन बोल रहा है ये वो, ये अपने दौर का अली बोल रहा, अपने दौर का अली, ये उस अली का बेटा है कि जिसके पैर से तीर खींच लिया गया, जिसकी इबादत में, जिसके इस्तेग़राक का ये आलम होता था, जिसके खुजू व खुशू का ये आलम होता था, इस्तेग़राक का ये आलम होता था कि पैर से तीर खींच लिया गया तो पैर में थरथराहट भी पैदा नहीं हुई, बल्कि नमाज के बाद जानिमाज के मुतालिक सवाल किया कि ये रंगीन क्यों है। जो ऐसी इबादत करने वाला अली कि अगर नॉर्मल उसमें तीर निकाल रहे मेरे मौला को बेइंतहा तकलीफ हो रही, तो अल्लाह के रसूल का जुमला था कि अली जब सजदे में चले जाए अल्लाह की बारगाह में तो उस वक्त तीर निकालना, तो उस वक्त अली को तकलीफ का एहसास नहीं होगा। और वही हुआ, जब तीर निकाला गया तो मौला ने जानिमाज के मुतालिक सवाल किया कि ये रंगीन क्यों है, पता भी नहीं चला। अजीजों सोचो ये इस दौर का अली है, क्या इबादत में खुदा ना खास्ता, लाख बार खुदा ना खास्ता कोई शक कर सकता, लेकिन मेरा मौला क्या मैसेज दे रहा कि कान में भी अगर म्यूजिक की आवाज आ रही तो मैं उसको भी बर्दाश्त नहीं कर सकता। आज आई एम वेरी 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 सैड, वेरी सैड, वेरी सैड टू से दिस। मैं अपने यूथ को बोल रहा कि प्लीज तुम इसमें भी चेंज लेके आना, तुम इसमें भी अपने आप में बदलाव लाना। दोस्तों एक एक 100 गाने मेरे बॉम्बे के लाइफ आफ्टर डेथ के अर्शे के बाद लड़कियों ने रेस किया, पूरी दुनिया में रेस कर रहे। मेरी एक ही ख्वाहिश है मेरे यूथ को, मैं ये नहीं बोल रहा कि वो लोग गाने सुनते हैं, म्यूजिक को छोड़ो, इसलिए कि आखिरी जमाने की अलामत में से एक अलामत है, साइंस ऑफ री अपीयरेंस ऑफ इमाम में आपको मिलेगा कि आखिरी जमाने में यह मेरे मौला का जुमला है कि इंसान चलेगा उसके जिस्म में से म्यूजिक की आवाज आएगी, उसके जिस्म में से गिना की आवाज आएगी। तो उस वक्त के लोग परेशान हो गए थे, उस वक्त के लोग हैरत में पड़ गए थे कि इसलिए कि उस वक्त जो म्यूजिक की आवाजें आती थी, जो गिना की आवाजें आती, बड़े बड़े इंस्ट्रूमेंट्स होते थे, तो लोगों ने कहा क्या मौला क्या इंसान के जिस्म बदल जाएंगे, क्या इंसान की बॉडी बदल जाएगी। तो इमाम ने कहा नहीं, जिस्म नहीं बदलेगा, बॉडी नहीं बदलेगी। तो लोगों ने कहा मौला फिर जिस्म में से आवाज कैसे आएंगी। आज आपके सामने है क्या ऐसे इंस्ट्रूमेंट्स आ जाएंगे कि उनके जिस्म में, उनके पॉकेट्स में, मैं अपनी लैंग्वेज में बोल रहा हूँ, अपनी पॉकेट्स में रहेंगे। तो आज आप इंसाफ से बोलो टेलीफोन में म्यूजिक नहीं, चेक योर टेलीफोन टोन, चेक योर टेलीफोन टोन्स, کہ چلتے تھے ایسے معلوم ہوتا ہے کہ جیب میں سے، پاکٹ میں سے، گلے میں سے، ہر طرف سے آوازیں آ رہی. یہ آخری زمانے کی علامات ہیں. اور ایک علامت بتا دوں، معصوم کا جملہ کہ خانہ کعبہ کی دیواروں میں سے میوزک کی آواز آئے گی. آپ سوچ نہیں سکتے. ہمارے ساتھ ہوا، ماشاءاللہ ہر سال جاتا ہوں عمرے پہ، بمبے کے گروپ کو لے کے جاتا ہوں، المنتظر ٹورز کے صرف لیڈ کرتا ہوں، خواجہ بھائیوں کا گروپ، اقبال چاوی، عباس ویلانی، یہ لوگ. تو ہم لوگ عمرے پہ خانہ کعبہ میں تھے. اللہ اکبر، اللہ ہم سب کو زیارت نصیب کر. آپ جانتے ہیں کہ کعبے میں ہر آدمی کعبے کو گھیرا ہوا رہتا، ایک کے اوپر ایک لوگ رہتے، اور اپنی باڈی کو کھانے، جب بھی جانا کھانے کعبہ کو تو اپنی باڈی کو کعبے کی طرف لگانا، باڈی پہ لگانا. یہ بہت تمہارے جسم کی بیماریوں کی دوری ہے، رحمت خدا تھی. آپ کو کئی واقعات میں معصومین کے زمانے میں ملے گا. اب تو کعبے کے اوپر جو کور ہے، غلاف جو ہے، وہ ٹائٹ ہے نیچے. اس زمانے میں ٹائٹ نہیں تھا، ایسا کور تو تھا، تو لوگ کیا کرتے تھے، اپنے آپ کو غلاف کے اندر لے لیتے تھے، باڈی کو، اپنی باڈی کو کعبے کی دیوار سے ٹچ کرتے. عورتوں مردوں، لڑکی اور لڑکا سب کر سکتے. تو آپ کو دعائے مشلول کے واقعات میں بھی، یہ دعائے مشلول جو آئی تھی خانہ کعبہ میں، جو مولا علی اور مولا حسین نے لے جا کے دی تھی، مولا حسین نے دی تھی، مولا علی نے ان کو دیا تھا، تو وہ بھی واقعات میں ملے گا آپ کو. کہ تو اب ہم لوگ عمرے پہ طواف کر رہے، کعبے کے لگ رہے، تو اس کے بعد ایسا لگ رہا اتنے ایک کے اوپر ایک لوگ ہیں، ایسا لگ رہا کہ کعبے کی دیوار میں سے انڈین سانگ کی آواز آ رہی. ایک بندہ جو لگا ہوا تھا، اپنے آپ کو باڈی کو کعبے سے لگایا تھا، اس کا ٹیلیفون رنگ ہوا، ٹیلیفون جو رنگ ہوا وہ انڈین سانگ تھا. تو ایسا لگ رہا کہ پوری پوری میوزک کعبے میں سے نکل رہی، تو اس کو احساس بھی نہیں ہو رہا کہ کیا کر رہا میں. اطراف کے لوگ ڈسٹرب ہو رہے، پریشان ہو رہے. پھر جب لوگ جو بالکل غریب تھے، ان لوگوں نے دیکھا کہ اس کے پاس سے آئے تو اس کو دھکا کیا، کہا بابا چٹ، جسٹ پٹ آف یور فون، پٹ آف یور فون. تو جب اس کو احساس ہو، آپ سوچو آج مولا نے 1400 سال پہلے کہا، آج آپ جا کے دیکھو کہ کس طرح انڈین سانگز ہیں، کوئی دوسرے سانگز کی میوزک کی آواز آتی. اور ایک تیسری بات بتا دو، اب جگہ کا نام نہیں بولوں گا، غیبت ہو جائے گی. میت دفن ہو رہی، میت دفن ہو رہی، بیٹا نیچے اترا گریف کے اندر. آپ جانتے ہیں کہ جب گریف کے اندر، لحد کے اندر میت کو لٹایا جاتا، اطراف میں لوگ بڑے خاموش، ویری سیڈلی کھڑے رہ کے وہ منظر کو دیکھتے رہتے. بیٹا رو رہا، فیملی والے رو رہے، باپ کو نیچے لٹایا، باپ کو نیچے لکھا کے اوپر سے مولانا نے اسماعیل فم کہا. جیسے اسماعیل فم کہا، بیٹا جھکا ہوا، شولڈرز کو ہلا رہا، اور فوراً وہاں پہ اس کا ٹیلی فون رنگ ہوا. رنگ ہوا کیا، انڈین سانگ بجنے لگا. اب وہ بھی پینک ہوا، اتنا سناٹا، اتنی خاموشی، لہج میں اتنی خاموشی، اطراف میں خاموشی، مولانا بھی ایک منٹ رک گیا کہ واٹس ایپ نہیں ہوا کیا. اب وہ پینک ہوا، کبھی یہ پاکٹ میں ہاتھ ڈالتا، کبھی اس پاکٹ میں ہاتھ ڈالتا. فائنلی ہی ٹک آف دا فون، اس کے بعد اس نے آف کیا. میں نے یہی کہا، بابا تم نے اپنے باپ کو آخری وقت میں کیا سیکھا سنایا. میں یوتھ کو بول رہا، چینج یور ٹیلی فون ٹونز، چینج یور ٹیلی فون ٹونز. اور آج کل تو میں کیا بولوں کہ ذکر الہی بھی ہو رہا تو میوزک کے اندر ہو رہا، ذکر معصومین بھی ہو رہا تو میوزک کے اندر ہو رہا. پلیز اویئرنس لے کر آؤ، یہ بیداری کو پیدا کرو کہ واٹ آر یو ڈوئنگ. میوزک کے ساتھ صرف زندہ رہنا نہیں ہے، بس میں اس سے زیادہ نہیں بولتا. یو نو ویری ویل کہ آج کل کے حالات ہماری کمیونٹی کے کیا ہو گئے. پلیز چیک یور سیلف. اس لیے کہ موسیٰ بن جعفر کو اگر راضی کرنا ہے تو یہ دو بیماریوں سے اپنے آپ کو بچاؤ. دیکھیں میں 45-50 منٹ کی مجلس میں پورا مولا کی زندگی کی حالات بیان نہیں کر سکتا، پورا میں تو ایک اسٹوڈنٹ ہوں، پورا خمسہ چاہیے، پورا کشرا چاہیے. میرے مولا کی زندگی کی حالات کبھی موقع ملا گا تو صرف ایک ایک امام کے اوپر 5 مجلسیں بڑھوں گا. میں آپ کو بتاؤں گا کہ کیا کیا امام کی زندگی کے حالات ہیں. میں نے تو کچھ پڑھے ہی، اور آلموسٹ 30-35 منٹس کی مجلس ہوگی. تو میری خواہش ہے امام برگا علی رضا سے کے سننے والوں کو کہ کم از کم تم یہ دو بیماریوں سے بچ جاؤ گے. یہ دو بیماریوں سے بچو گے تو آج تم امام موسیٰ کاظم کو راضی کر لے گے. تم کیا سمجھ رہے کہ ان کی بارگاہ میں یا ان کی نظر کرنا. اگر کوئی شخص فروٹس کے اوپر 5 قسم کے پھل لائے، گھر پہ سفرا بچھائے، 14,000 مرتبہ سلوات پڑھ کے اس امام کو حدیہ کرو. 14,000 اکیلے نہیں پڑھو، فیملی کو بولا. ہم لوگ جب بھی عمرے پہ جاتے ہیں، جب بھی زیارت پہ جاتے ہیں، وہ المنتظر کے ساتھ یا لندن کے گروپ کو جب میں لیڈ کرتا ہوں، تو ہم لوگ کاظمین، ہم زمزم ہوٹل میں ڈھہرتے ہیں، اس کے ڈائننگ ہال میں کے اندر سامنے دو گولڈن ٹومز نظر آتے. اتنی خوبصورت ان کا ڈائننگ ہال ہے، سامنے مولا کے روزے. وہاں پہ ہمارے پورے خواتین اور پورے ہمارے زائرین مرد، ہم لوگ بیٹھ کے ایک سائڈ پہ خواتین ایک سائڈ پہ مرد بیٹھ کے 14,000 مرتبہ صلوات پڑھ کے مولا کو ہدیہ کرتے. ایسا یہ مجرم عمل کر کے دیکھو اپنے گھر میں. بیک ہوم تمہارے رزق کا پرابلم, خدا نہ خواستہ کوئی بیمار ہے, کوئی پریشان ہے, ہیپی میرڈ لائف نہیں ہے, اولاد نہیں, یو نیم اٹ, جو تمہاری حاجت, باب الحوائج ہے, باب المراد ہے, علی کا بیٹا ہے, بی بی زہرا کا لال ہے, مظلوم امام ہے. اس امام کی بارگاہ میں 14,000 ٹائم پانچ قسم کے فرد کو 14,000 مرتبہ صلوات پڑھو. جب 50 آدمی 60 آدمی پڑھیں گے تو صرف دو تسبیح نکالنا پڑے گا, 10 منٹ کا عمل ہے. بٹ دس کین چینج یور لائف. تمہاری زندگی بدل جائے امام کی طرف سے جو حالات ملیں گے. علم کے لیے بہت اچھا ہے, بچوں کے ایگزامس ہے, جاب کے لیے, بزنس کے لیے, آپ یو نیم اٹ. آپ بولو مولا اس کو, آپ جو بھی پھلے کھاؤ نیت کرو کہ میرا یہ کام ہو جائے تو میں آپ کی نظر کروں گا. کچھ نہیں کرنا ہے, 14,000 ٹائم سلوات پڑھنا ہے, سلوات پڑھ کے مسند جعفر کی بارگاہ میں ہدیہ کرنا, پھر یہ پھل جو فروٹس ہے یہ بھی امام موسیٰ کاظم علیہ السلام کی بارگاہ میں نیاز کر نظر کر دینا. 3 سلوات پڑھو, 1 علم پڑھو, 3 سورہ کھل پڑھو, 3 مرتبہ سورہ کوثر پڑھو, پھر سلوات پڑھو, مولا کی بارگاہ میں ہدیہ کر دو. آپ کر کے دیکھو. ایسے سے شادی نہیں ہو رہی تھی, اولاد نہیں ہو رہی تھی, بزنس ایسا تھا ایسا ہو گیا تھا, حلال رزق تھا, اس کے باوجود پریشانیوں میں گھرا ہوا بندہ. تو اس نے کہا ایک صلوات پڑھے محمد والے محمد. ایسے حالات میں جبکہ حالات اتنے خراب, یہ دعا قبول نہیں ہو رہی, وہ دعا قبول نہیں ہو رہی, یہ ساری چیزیں, امام نے کیا کیا؟ امام نے کہا, یہ نظر کیا, نظر کرنے کے بعد اس کی دعائیں قبول ہو گئی. تو یہ ایسا مظلوم امام ہے, یہ امام موسیٰ کاظم علیہ السلام. کاظم کے معنی صبر کے, ایسا صبر میرے امام کا, ایسا صبر. اپنے بچوں کے نام رکھو, موسیٰ رکھو, کاظم رکھو. اس کے بعد ایک نظر امام کی اور, میں کیا کروں, میں ذہن میں اتنی چیزوں کو لے کر آیا تھا, 50 منٹ کی مجلس, ابھی مصائب بھی باقی ہیں اور وقت نکل گیا. ان کی ایک نظر بھی ہے, 14,000 مرتبہ صلوات, یہ ایک نظر. ایک نظر اور کیا ہے, اس وقت امام کی اتنی کثیر اولاد اور امام قید خانے میں, کیا کریں, امامزادوں کو کچھ دیں کیسے, ہیلپ کیسے کریں. تو لوگ نظر کرتے تھے کہ ہم نے آپ کے بابا کی نظر کی ہے, تو اولاد امام کو لے کے جا کے نظر دیتے تھے کہ آپ کے بابا کی نظر. دوستو سب کانٹیننٹ میں اور وہ بھی ساؤتھ آف انڈیا میں یہ بڑی مشہور نظر ہے. میں جہاں مولا کی مجلس پڑھتا ہوں یہ نظر ضرور, اس لیے کہ ہم نے بھی کئی مرتبہ کی. آپ ایک صرف نیاز, ایک نیت کر لو کہ اگر میرا یہ کام بن جائے گا تو میں 5 موسوی سید کو 7 موسوی سید کو 10 آپ کے اوپر ہیں, موسوی سادات کو, مصحف نے جعفر کے بچوں کو جن کے بابا 14 برس قید میں رہا, ان کے بچوں کو میں کھانا کھلاؤں گا. کچھ بھی کھلاؤ کھانا, ایک میل موسوی سید کو, کاظمی سید کو. آپ اندازہ نہیں لگا سکتے, یو ول ناٹ بلیو کہ کس طرح سے تمہارے, اور رزق کے لیے تو یہ ایسی اتنی اچھی نظر ہے کہ تم سوچ بھی نہیں سکتے. کر کے دیکھو کہ میرا یہ کام بن جائے گا تو میں امام موسیٰ کاظم علیہ السلام کی اولاد کو, ان کے موسیٰ سادات کو, کاظمی سادات کو میں کھانا کھلاؤں, ایک میل کھاؤں گا, ان کے ساتھ بیٹھ کے کھاؤں گا یا ان کو نظر لے کے جا کے کھانا دیتا. یہ ایسی نظر ہے, ایسی مجر. اور یہ کاظمین میں عراق میں بھی بڑی مشہور ہے کہ سادات مصحف نے جعفر, اولاد مصحف نے جعفر. دوستو یہ بڑی غربت کی چیز ہے, یو کین امیجن کہ امام قید میں تھا, مولا کی اولاد کا کوئی سرپرست نہیں تھا, 8ویں امام چھوٹے. یہ ایک نظر. امام کا کیا حال ہو گیا تھا 7ویں امام کا, آپ کو اندازہ ہے؟ ایک چاہنے والا مدینہ کا بڑا بے چین ہو گیا کہ اتنے دن ہو گئے میں نے اپنے امام کی زیارت نہیں کی, میں نے اپنے امام کی زیارت نہیں کی. بڑا بے چین ہو کر اس نے یہ بغداد آیا, اب بغداد میں یہ پتہ نہیں کہ کون سے زندان میں میرا امام ہے, یہ پتہ نہیں تھا کہ کون سے زندان میں میرا موسیٰ بن جعفر. اور حالات, حکومت اتنی سخت, حالات اتنے سخت کہ کوئی جا نہیں سکتا, معلوم نہیں کر سکتا, اگر معلوم کریں گے تو اس کو قتل کر دیں گے. یہ بڑی مشکل سے ٹرائی کرتا رہا کرتا رہا کرتا, فائنلی ہی گاٹ اٹ کہ فلاں زندان میں ہے. پھر فلاں زندان میں جا کے میں ملوں گا کیسے امام سے؟ معلوم کیا زندان بان کے تھرو, لوگوں کے واسطوں کے تھرو معلوم کیا, تو کہا فلاں زندان میں فلاں جو زندان بان ہے, جو کیئر ٹیکر ہے وہاں کا, جو کیئر ٹیکر ہے جس کو حارث بولتے آپ لوگ, جو کیئر ٹیکر ہے ناتھور جس کو بولتے آپ لوگ, وہ اس سے کانٹیکٹ نکلوایا. اور نکلوا کے اس نے بڑا ہاتھ اور پیڈ جوڑ کے ریکویسٹ کی, اور ریکویسٹ کر کے کہا ڈو می اے فیور, آپ میرے ساتھ یہ فیور کریں کہ آپ مجھے میرے امام کی زیارت کروا دیں. اس نے کہا امپاسبل ہے. اس نے بڑے واسطے لیے لے کے کہا مجھے تھوڑی دیر میں اپنے امام کو دیکھ لوں, اتنے دن ہو گئے میں نے اپنے امام سے ملاقات نہیں کی, مجھے دور سے امام کی زیارت کرا دو. کیا بے چینی دوستو, یہ ایک میسیج ہم سب کے لیے بھی ہے. پوری زندگی گزر گئی, میں نے ابھی تک موسیٰ بن جعفر کے بیٹے, میرے مظلوم امام, میرا صابر امام, فرزند مظلوم بی بی زہرا, میرے امام زمانہ کے لیے ہم نے یہ خواہش نہیں کی. یہ ایک پیغام ہے یوتھ کو کہ جیسے وہ چاہنے والا امام کا اتنا تڑپا ڈھونڈ کے نکال کے اس نے امام سے ملنے کی خواہش کی. اگر یہ خواہش تمہارے پاس پیدا ہو جائے, یہ خواہش ہمارے پاس پیدا ہو جائے, تو پھر ہم اپنے امام سے مل سکتے ہیں. ہم صرف دعا ندوہ میں یہ جملہ بولتے ہیں, فیا لیتنی کنتو ماکم فافوزا ماکم. وی جسٹ سے فرام دا ٹپ آف دا ٹانگ, فرام دا ٹپ آف دا ٹانگ, ناٹ فرام آور ہارٹ. اپنے دل سے نہیں بولتے, میں یوتھ کو بول رہا, واٹ آئی ایم سیئنگ جسٹ لسن. ہم بولتے ہو دل سے, یہ اس چاہنے والے کی خواہش دیکھو. ہی ٹرائیڈ, کئی مہینے ٹرائی کرنے کے بعد فائنلی ہی گاٹ اٹ, اور اس نے اپنے امام کی زیارت کی. ابھی بتاتا میں زیارت کی. اسی طرح اگر تم دل سے اپنے امام کے لیے تم رجوع کرو کہ مولا ایک دفعہ اپنی زیارت کرا دو, ان گناہگار آنکھوں کو ایک دفعہ اپنی زیارت کرا دو مولا, ایک دفعہ ہم آپ کی زیارت کر لیں. میری ٹاپک نہیں ہے میرا امام, ورنہ میں بتاؤں, اگر میں شعبان کی محفلیں پڑھتا تو میں بولتا آپ کو, بتاتا آپ کہ امام کی ملاقات کے لیے, امام کی زیارت کے لیے انسان کو کتنا بے چین ہونا چاہیے. روز اپنے امام کے لیے سلامتی, ایٹ لیسٹ سلامتی امام زمانہ کی نماز پڑھو کہ اس نماز سے تمہاری مولا تمہاری سلامتی کی دعا کریں گے. مولا کا صدقہ دو, مولا کا صدقہ دو, مولا کی سلامتی کی نماز پابندی سے پڑھا کرو. بس دوستو, میں آخری وقت, آخری حصے میں آ گیا, میں کیا کروں, وقت نکل گیا. اب یہ فائنلی اس نے ٹائم فکس ہوا کہ فلاں وقت پہ تم آنا, اس وقت امام کی زیارت تم کو ہوگی. دوستو بس آپ تڑپ کے رو گے, بس اسی سے میں مجلس مصائب کی طرف آ رہا. ایک ساتویں امام, امام موسیٰ کاظم علیہ السلام, اور 14 معصومین, اور بی بی زینب, بی بی کلثوم, اہل بیت نبوہ, مادن رسالہ کی لیے, اور ہمارے سارے مرحومین کی مغفرت کے لیے, بالخصوص آج کی مجلس کے جو سپانسرز ہیں ان کے مرحومین کی مغفرت کے لیے, ان کی عمل کے اس مجلس کی قبول, اس مجلس کی قبولیت کے لیے, ایک باواز بلند صلوات پڑھو. اللہم صلی اللہ محمد و آل محمد و جل. بس وہ گیا, رات کے وقت ٹائم فکس کیا گیا, یہ اوپر گیا جو وینٹیلیٹر تھا, وینٹیلیٹر میں پہنچا. اس کے ٹیکر نے کہا نیچے دیکھ. اب جو اس نے نیچے دیکھا تو اس کو کچھ نظر نہیں آیا, صرف ایک کپڑا نظر آیا. اس نے کہا ویئر از مائی امام, کہاں ہے میرا امام؟ تو کہا غور سے دیکھ, وہی تیرا امام, ایک صرف کپڑا نظر آ رہا تھا. اتنا کمزور ہو گیا میرا موسیٰ بن جعفر, میرا باب الحوائج, میرا امام موسیٰ کاظم علیہ السلام. بس دوستو, 14 برس میرا مولا اس زندان میں رہا, اٹھتے تو بیٹھ نہیں سکتے تھے, بیٹھتے تو اٹھ نہیں سکتے. دشمنوں نے, ظالموں نے وہ ظلم کیا میرے مولا کے اوپر, आज की तारीख एक बड़ी अजीम मुसीबत की तारीख है हम सब के लिए। 24 रजब की रात है, शब 25 रजब मेरे मौला की शहादत की रात है। ये वो वाहिद इमाम है कि शहादत के बाद भी जिसके जिस्म पे तौख और बेड़ी थी, मैं कितनी आसानी से बोल रहा हूं, जंजीरें थी, मेरे मौला को वो जुल्म अजीम दिया गया। चौथे इमाम के बाद इस तरह इतना जुल्म अजीम और किसी पे नहीं हुआ जो जैसे सातवें इमाम के ऊपर, कि शहादत के बाद भी आपकी तौक और बेड़ी खोली नहीं गई थी। बस दोस्तों वो वक्त आया कि इमाम को जालिम ने जहर भिजवाया। जहर जब दिया तो इतना शदीद जहर था कि वो जहर पानी में डाल के जब जमीन पे डाला गया तो जमीन फट गई। अरे मेरे मौला के जिगर का क्या हाल हुआ होगा, मेरे मुसन्न जाफर के जिगर का क्या हाल हुआ। अल्लाह हमको मेरे मौला की ज्यारत नसीब करे। काजबान में जब तुम जाते हो तो सबसे पहले जो जरी है वो मेरे इमाम मूसी काजिम अलैहिस्सलाम और उसके बाद इमाम मोहम्मद तकी जवाद अलैहिस्सलाम। दोस्तों उसके बाद जहर का इतना तेज असर हुआ, मौला का गुलाम था वहां पे, मौला ने उसको बुला के कहा जो मेरे नीचे बिस्तर है इसको हटा दे। उसने कहा मौला आपके जिस्म पे इतना जहर का तेज असर हो गया, मौला आप जमीन पे कैसे लेटेंगे, आप बिस्तर क्यों हटाना चाह रहे। तो उस वक्त भी उस जिंदान में मेरा मुंसबरा जाफर ने कहा इसीलिए मैं हटाना चाह रहा हूँ, जमीन पे तड़पना चाह रहा हूँ कि मेरा जद हुसैन जब आखिरी वक्त घोड़े से जमीन पर आया, करबला में तो करबला की जलती हुई रेत थी। दोस्तों मैंने कह दिया, आपने सुन लिया कि इमाम घोड़े से जमीन पर आए, हुसैन आए कैसे, अरे किसी ने तीर मारा, किसी ने तलवार मारी, किसी ने नैजा, किसी ने बेलचा मारा। अजीजों ये जब तलवारें चलने लगी आखिरी वक्त में तो फातिमा का लाल घोड़े पे झूम रहा था, लबाए हुसैन को जुम्बिश थी, तड़प के कह रहे थे अम्मा मेरी मदद को आओ। फातिमा की आवाज करबला के मैदान में कि मेरे लाल माँ करबला के मैदान में। अब जो सीने पे भाला आया, जालिम हुरमुला का तीर चला, हुसैन घोड़े से जमीन पर आ गए। बस दोस्तों इमाम मुझे काजिम तड़पते रहे। उसके बाद आखिरी लम्हात में आठवें इमाम आ गए, इमाम अली रजा आए, जैसे बेटे को देखा हाथों को फैला दिया। ये दुनिया का दस्तूर है कि आखिरी वक्त बाप के अगर बेटा आ जाए तो बाप सीने से लगाता है हज, लेकिन हाय करबला का वो चौथा इमाम। अजय चौथा इमाम खुद कहता कि जब मेरा बाबा आया तो इतना जख्मी था कि सर से लेके पैर तक कोई ऐसी जगह नहीं थी जहां जख्म नहीं था, मैं अपने बाबा को सीने से नहीं लग सका। फिर इमाम ने वसीयतें की, वसीयतें करके कहा सलाम अलैका या अहले बैत नबुव्वा व मादन रिसाला। बस दोस्तों ये कहना था, मेरा आठवें इमाम ने अमामा फेंका, बाप के कदमों पे गिर गए कि बाबा मैं यतीम हो गया। जो गुलाम दाऊद ने बड़ी मोहब्बत से हटाया, ये भी दुनिया का दस्तूर है कि जब बाप के कदमों से बाप बेटा या बेटी लिपट के रोते हैं तो यतीम को मोहब्बत से हटाया जाता। लेकिन करबला की वो सकीना क्या करे, जो बाप के बाबा लाशे से लिपटी थी और जालिम शिमत ताजिया ने मार रहा था, हुसैन की यतीम करबला के मैदान में तड़प रही थी और कह रही थी बाबा मैं यतीम हो गई। बस मैंने मजलिस खत्म कर दी। इमाम ने आठवें इमाम ने गुस्ल कफन दिया, अजीज सातवें इमाम का ताबूत उठा, लेकिन कैसे उठा, जालिम चार हम्माल थे। अरे मैं कितनी आसानी से बोल रहा, चार हम्माल थे जो ताबूत को लेके जाके बगदाद के पुल पे रख दिया गया। तीन दिन तक बगदाद के पुल पे मेरे मौला का ताबूत था। एक सैयद ज्यादा लोहार था, उसने एक मन्नत की थी कि अगर किसी सैयद पे कोई मुसीबत आएगी तो मैं जरूर मदद करूंगा। सैयद ज्यादा है, ख्वाब में देखता है कि शहजादी कौन है, मादरे हसनैन मुसीए काजिम अलैहिस्सलाम की दादी फातिमा, वो ख्वाब में आई मुकम्मल पर्दे में, आके कहा कि ऐ सैयद तेरी
मन्नत थी ना, तू जाके तू किसी सैयद की मदद करेगा, जा मेरे बेटे की मैयत रखी हुई है, अब तक उसके जिस्म पे पूरी ताक और जंजीर है, उसको निकाल दे। वो रोता पीटता आया और उसने आके इमाम के जिस्म से निकाला। अजीजों लोगों को मालूम हुआ, फिर बड़ी शान से मौला का ताबूत उठा और काजनान में दफन कर दिया गया। मैं यही कहता मौला, तीन दिन के बाद उठा तो ताबूत, जरा कोई चौथे बाप के दिल से पूछे कि इमाम तड़प के बीबी ज़ैनब से कह रहा, फूफी अम्मा मैं कैसे बर्दाश्त करूं कि मैं जवान बेटा हूं और बाप को दफन नहीं कर सकता। अब आप लोग इसी तरह ज़ियारत करें उस ताबूत की कि जिसको चार हम्माल उठाए थे लेकिन बाद में लोगों ने उठाया, अब मजलिस के साथ अब यह ताबूत आ रहा, अब आप लोग इस ताबूत की ज़ियारत करें।